कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। नेपाली संगीतको स्वर्णिम युगमा नेपाली जातिलाई जगाउन, ब्युझाउन र सम्मान दिलाउन अतुलनीय योगदान पुर्याउने नेपाली गीत संगीतका साधकहरूमा समर्पित यो सांगीतिक श्रृंखला अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन। हामी दुःखमा छौं, कहिलेकाहीँ दुःख हीराभन्दा टल्किने साहस हुन्छ। हाम्रो दुःख कहिलेकाहीँ हाम्रै निम्ति एउटा हतियार हुन सक्छ, तर हामीले राम्रो कामना गर्नुपर्छ। कहिलेकाहीँ त्यो दुःखले नै हामीलाई साहसी बनाउँछ। आजको 117 श्रृंखला साहसका गीतहरूको विशेष चर्चा हुनेछ। नेपाललाई वा नेपाली जनतालाई बेला बेलामा अरूले दिने गरेको दुःखका बेला बनेका गीतहरूको कथा हुनेछ। आजको यो कथाको शुभारम्भ नातिकाजीको संगीत, लक्ष्मण लोहनीको शब्द, तपाईँ हामी सबैको हृदयका गायक नारायण गोपालको स्वरबाट।
सबलाई सुख हो, सबको जय हो, हसुन धरती माता, ज्योति
जागोस राष्ट्रिय गाथा। यति बेला हो देश ब्युझने, विपत्तिकै बेला हो हामीले आफ्नो अनुहार चिन्ने, छरछिमेकलाई चिन्ने। कुनै समय नेपालका लागि भारतका राजदूत थिए भगवान साहे, उनका प्रथम सचिव थिए रसगोत्र, महाराज कृष्ण रसगोत्र। उनले भारतका एक संविधानविद वा भारतमा बनेको संविधानलाई अंग्रेजीबाट हिन्दीमा अनुवाद गर्ने अनुवादक डाक्टर हरिवंश राय बच्चनलाई नेपाल निम्ति आएका थिए। ती हरिवंश राय बच्चन आफ्नो आत्मकथामा नेपालका बारेमा यस्तो लेख्छन्। ती हरिवंश राय बच्चन जसले भारतको संविधानलाई अंग्रेजीबाट हुबहु हिन्दीमा अनुवाद गरेका थिए। विद्यार्थी जीवनमा मेरो मनमा नेपालप्रति ठूलो कौतूहल थियो। नक्सामा भारतको उत्तरमा कम चौड़ाई ज्यादा लम्बाई भएको यो देशलाई देखाएर मेरा अध्यापक यो बताउन कहिले भूल्दैनथे, नेपाल एक स्वतन्त्र देश हो, नेपाल एक स्वतन्त्र देश हो। र हाम्रो गुलामीको दिनमा पनि, हामी बेलायतको गुलाम भएको दिनमा पनि यो कल्पना गर्दा मनमा एक प्रकारको हर्ष हुन्छ। कमसे कम हाम्रो छिमेकी देश नेपाल त एउटा स्वतन्त्र देश हो। नेपालमा त्यस्तो कुनै एउटा ऐतिहासिक शक्ति अवश्य छ जसले गर्दा हाम्रो लम्बा चौडा देश अंग्रेजसँग हार्दा पनि नेपालले आफ्नो आजादीको झण्डा उच्चा राख्यो। घर छिमेकमा नेपालको चर्चा हुँदा एउटै कथा सुनिने गर्छ। पशुपतनाथको मन्दिरमा पारस पत्थर छ, जहाँ छुवाएपछि फलाम सुन बन्छ। यदाकदा पशुपतनाथका तीर्थयात्रा गरेर आएका धर्मात्माहरू यो कथा हामीलाई सुनाउने गर्छन्। नेपालको राजा वास्तवमा पशुपतनाथ भगवान नै हो। यी धेरै प्रसंगहरू हरिवंश राय बच्चनले गर्वका साथ लेखेका छन् आफ्नो आत्मकथा बसेरे से दूरमा। मैले पृष्ठ 205 यो कुरा साभार गरे। हरिवंश राय बच्चनले नै संविधान अनुवाद गर्दा भारतको संविधानको धारा 51 उल्लेख गरेका पंक्ति पनि यहाँ चर्चा गरेका छन्। भारतको संविधानको 51 लेखिएको छ, सार्वभौम सम्पन्न छिमेकी राष्ट्रमाथि कुनै पनि प्रकारको हस्तक्षेप बाधा पुर्याइने छैन, त्यसो गरिएमा त्यो असंवैधानिक कदम हुनेछ। आज भारत त्यही 51 धारालाई कुल्चेर असंवैधानिक राष्ट्रका रूपमा विश्वमा चर्चित भइरहेको छ। छिमेकी त हाम्रो हो, तर कहिलेकाहीँ छिमेकी पनि शत्रु जतिकै प्यारो हुन्छ। त्यस्तो शत्रुलाई हामीले सधैँ दायाँ राखेर रा माया गर्नुपर्छ। तिनका फूलहरू हामी किनिदिन्छौं तिहारमा, तिनका मिठाईहरू किनिदिन्छौं हामी तीजमा, तिनका लाखौं लाख करोड़ौं करोड़का साड़ीहरू किनिदिन्छौं हामी तीजको त्यौहारमा। त्यस्तो प्यारो शत्रु, त्यस्तो प्यारो छिमेकीलाई हामी सधैँ दायाँ राखौं र भलो चाहना गरौं। गोपालञ्जनको शब्द संगीत र स्वरमा
बाया हाथ मराखे सारा दुख लाए, दाया हाथ मराखे शत्रु लाए, अनि जोड़ी दी हाथ मेरो भगवान तिमीलाई गरे टुकडा। तिमीले दिएको सब सुख भगवान खुशी देव आशु मन जोठ भगवान, तिमीले दिएको सब सुख भगवान आशु मंजूर था भगवान। मेरा पाप रूको शमान देवो मलाई सजाए नहीं मन दूर था भगे माया हाथ मराखे सारा दुखी लाए, दाया हाथ मराखे मेरा शत्रु लाए। जब सम्मति हाथ यही गर न साक्षण तब सम्मति हाथ फैलाएन जब सम्म देहात केही गर्न साक्षन तब सम्म ये फैलाएन जब एक दिन मां तिमी से आछु संसार मा के न छाड़े न आ बाया हाथ मारा खे चारा दुखी लाए दाया हाथ मारा खे सारा शत्रु लाए
बाया हाथ मा राखे सारा दुखी लाई दाया हाथ मा राखे मेरा शत्रु लाई यो नेपाली को पहचान हो नेपाली यसरी नै आफ्नो साहस देखाउँछन् मैले फेरि दोहोर्याए भारतको संविधानलाई अनुवाद गर्ने कवि डाक्टर हरिवंश राय बच्चनको आत्मकथा बसेरे से दूरको यो आत्मकथाको एक अंश पृष्ठ 205 यो हिन्दीमा लिखित पुस्तकबाट मैले साभार गरेको छु हिन्दी अहिले नेपालको पनि एउटा प्रान्तीय भाषा हो वा हाम्रो विभिन्न प्रान्तमा बोलिने भाषा हो उनले लेखेका छन् म हिन्दीमा यसलाई वाचन गर्न चाहन्छु विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूल था नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और अपनी गुलामी के दिनों में ये कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी जब अपना लंबा चौड़ा देश भारत अंग्रेजों से पराजित हो गया था तब नेपाल ने आजादी का झंडा ऊंचा रखा था घर मोहल्लों में नेपाल की चर्चा चलने पर यह किंवदंती भी सुनाई देती थी कि पशुपतिनाथ के मंदिर में पारस पत्थर है जिसे छुलाने से लोहा सोना बन जाता है यदाकदा पशुपतिनाथ की तीर्थयात्रा से लौटे धर्मात्मा लोग अतिशयोक्तियों में वहां का वर्णन करते थे नेपाल का धेरै वर्णन गरेका छन् डाक्टर हरिवंश राय बच्चनले एक विद्वानको कलमबाट लेखिएको यो पंक्ति कुनै एउटा प्रधानमन्त्रीले गरेको उलुल जुलुल भाषणको अंश होइन यो कहिले बुद्ध नेपालमा जन्मेको भन्ने कहिले अर्को मुलुकमा गएर बुद्ध भारतमा जन्मेको भन्ने कुनै एउटा अपभ्रंशित प्रधानमन्त्रीको मन्तव्य पनि होइन तर यो विशुद्ध एउटा कविको भाषा जसले त्यति बेला देखेको नेपालका बारेमा 11-12 पृष्ठमा चर्चा गरेका छन् नेपालको स्वतन्त्रतालाई सम्मान गर्ने यी पंक्तिहरूले हाम्रो इतिहासलाई जगाउँछ राणाकालका अन्तिम प्रधानमन्त्री मोहन शमशेर भारत जाँदा उनले गरेको एउटा दृश्यलाई सम्झना गर्न सकिन्छ मोहन शमशेर उलिङ काठमा चढेर मान्छेमा चढेर टाँगा चढेर वीरगंज हुँदै त्यहाँबाट हवाई जहाजमा दिल्ली पुगे उनको विमान दिल्लीमा रोकियो तर उनी विमानबाट ओर्लिनन् स्वतन्त्र हिन्दुस्तान भएको बेलाका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू अल्मलिए उनी यसकारण हवाईजहाजबाट ओर्लिनन् उनले भने म श्रीतिन महाराज हुँ र मलाई शाही सलामी चढाइनुपर्छ हतार हतार त्यहाँ सलामीको व्यवस्था गरियो र उनी बल्ल भर्याङसम्म आए भर्याङबाट फेरि उनी तल नओर्लिएपछि जवाहरलाल नेहरूको पसिना छुट्यो फेरि सोध्न पठाए के भयो किन ओर्लिनन् मोहन शमशेर उनले भने म प्रधानमन्त्री हुँ एउटा अलगै राष्ट्रको प्रधानमन्त्री मलाई रातो कार्पेट ओछ्याउनुपर्छ फेरि पण्डित नेहरू रातो कार्पेटका लागि दौड़िए यी धेरै महत्व बोकेको एउटा राष्ट्रको एउटा आफ्नो गरिमामय इतिहासमा हामी भारतकै इतिहासलाई पनि हेर्न सक्छौं भारतलाई कहिले काहीँ मात्र होइन धेरै पटक धेरै मुलुकले धोका दिएको छ उसको आफ्नै चरित्रले गर्दा भारत टुक्रिने बेला जिन्ना र नेहरूको वार्ता भयो सिमलाको हाउसमा सिमला हाउसमा जुन अहिले अल इण्डिया साइन्स इन्स्टिच्युट नामको भवन बनेको छ जिन्नाले वार्ता गर्दै गर्दा भित्रबाट फेरि प्रस्ताव राखे म निस्किँदा अलगै राष्ट्र लिएर निस्किँदैछु, त्यसकारण मलाई निरू निस्केको ढोकाबाट निस्किनु छैन, मेरो लागि अलगै ढोका बनाइयोस्। र रातारात जिन्नाले आफ्ना निम्ति सिमला हाउसमा अर्को ढोका बनाउन लगाए। ती थिए जिन्ना जसले भारतका प्रथम प्रधानमन्त्रीको विश्वास गरिनन्। भारतको राष्ट्रगानका निम्ति प्रस्तावित भएको गीत थियो सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा। त्यो गीत लेख्ने कवि थिए मोहम्मद इकबाल। मोहम्मद इकबाल स्वयंले हिन्दुस्तानी हुनुमा गर्व गरेनन् र उनले अर्कै एउटा राष्ट्रको नाम कल्पना गरे। त्यो राष्ट्रको नाम थियो पाकिस्तान। र भारतको राष्ट्रगान लेख्ने मोहम्मद इकबालले पाकिस्तान नामको देशको कल्पना गरेर अर्कै देशलाई जन्माए। बाध्य भएर भारतवासीले एउटा नेपालीले संगीत गरेको राष्ट्रगान जनगण मनलाई राष्ट्रगानको रूपमा पारित गर्न पर्यो। यस्ता धेरै इतिहाससँग हामी हाम्रो छिमेकीसँग जोडिएका छौं। त्यही छिमेकीको सम्झनामा अहिले हाम्रा विद्यार्थीले, हाम्रा चेलाचेलीले, हाम्रा साहसी पर्यटकले, यात्रुले वा हाम्रा बहादुर प्रहरी सेनाले गरिरहेको गर्वको प्रतीकका रूपमा रहेको एउटा गीत गोपाल इन्दनको शब्द र संगीतमा मीरा राणाको स्वर। संसार प्रसिद्ध नेपाली जाति जसले हरेक मुलुकको रक्षा गर्न मैदानमा उभिन्छ, त्यो चाहे बेलायत होस्, त्यो चाहे भारत होस्, त्यो संसारको कुनै पनि मुलुकलाई रक्षा गर्न रक्षकको रूपमा नेपाली जहिले पनि मैदानमा उत्रिन्छ। फरक यति मात्र हो, हाम्रो छिमेकी मुलुकका मान्छेहरू पनि अरू देशको सेवा गर्न जान्छन्। रेलवेमा ढुङ्गा ओछ्याउन वा त्यो मुलुकको खालिसिसी पुरानो कागज उठाउन, तर हामी त सधैँ नै देशको सिमाना रक्षा गर्न जाने जातिमा पर्छौं। आज धेरै युवाहरूले नेपालमा भइरहेको यो भारतीय आक्रमण वा नाकाबन्दीका बारेमा कुनै समाचारले लेखिएन भन्ने कुराको आक्रोश पनि पोखेका छन्। तर म एउटा विश्व प्रसिद्ध कवि, ल्याटिन अमेरिकी कवि सेसारे बाइखो र पाब्लो निरुदापछि सबभन्दा चर्चित मानिने कवि आर्नेस्टो कार्डिनालको एउटा कविता वाचन गर्न चाहन्छु, जुन यसै वर्ष लेखिएको कविता हो। तपाईँ आफ्नो सेलफोनमा कुरा गर्नुहुन्छ, गरिरहनुहुन्छ, गर्दै जानुहुन्छ अनि हाँस्नुहुन्छ आफ्नो सेलफोनमा। यो थाहा नै नपाइकन हाँस्नुहुन्छ, यो कसरी बनेको थियो? अनि यो त अर्कै कुरा हो, यसले कसरी काम गर्दैछ? तर यसले तपाईँलाई के फरक पार्छ र? दुःखको कुरा त यो पो छ, तपाईँ जान्नुहुन्न जसरी मलाई पनि थाहा छैन कि कङ्गोमा मृत्यु भएका कैयौं छन्, धेरै मान्छे मरेका छन् कंगोमा, हजारौं हजार यो सेल फोनका कारणले ती मृत्युका मुखमा जान्छन् कंगोमा। तिनको पहाड़मा कोल्टन हुन्छन्, सुन र हिराका सिवाय कोल्टन हुन्छन्, जुन काममा आउँछन् सेलफोनका कन्डेन्सनहरूमा। खनिजहरूमा कब्जा गर्नका लागि बहुराष्ट्रिय निगम छिडिरहन्छन् एक अन्तहीन लड़ाई। 15 सालमा 50 लाख मृतक, अनि ती चाहँदैनन् यो कुरा अरूलाई थाहा होस्। विशाल सम्पदावाला देश जसको आबादी गरीबीसित त्रस्त छ, दुनियाँका 80% कोल्टनका भण्डार छन् कंगोमा। कोल्टन त्यहाँ लुकेर बसेको छ 30,000 लाख वर्षदेखि। कोल्टन त्यहाँ लुकेर बसेको छ 30,000 लाख वर्षदेखि। नोकिया, मोटरोला, कम्पाक, सोनी किन्छन् कोल्टन, अनि पेन्टागन पनि, न्यूयोर्क टाइम्स कर्पोरेशन पनि यसको थाहा अरू कसैलाई दिँदैनन्। तिनीहरू चाहँदैनन् कि युद्ध खत्तम होस्, ताकि कोल्टन हत्याउन सजिलो होस्। 7 देखि 10 वर्षसम्मका बच्चा निकाल्छन् कोल्टन, किनकि सानो पालमा सहजै पस्छन् तिनको शरीर। 25 सेन्ट दैनिक जालादारीमा, अनि हुलका हुल बच्चाहरू मर्छन् कोल्टन पाउडरका कारण, या चट्टानमा चोट पार्दा तिनको टाउकोमा ढुङ्गा खस्दछ अनि मर्छन् तिनीहरू। न्यूयोर्क टाइम्स पनि चाहँदैन यो कुरा अरूलाई थाहा होस्। अनि यसरी नै अज्ञात रहन्छ बहुराष्ट्रिय कम्पनीहरूको यो संगठित अपराध। बाइबलमा चिनाइएको छ र भनिएको छ, सत्य र न्याय अनि प्रेम र सत्य। अनि त्यो सत्यको अस्तित्वमा जो हामीलाई मुक्त गर्दैछ, सामिल छ कोल्टनको सत्य पनि। कोल्टन जो तपाईँको सेलफोनभित्र छ, जसमा तपाईँ कुरा गर्नुहुन्छ, तपाईँ हाँस्नुहुन्छ, सेलफोनमा कुरा गर्दा गर्दै मरी मरी हाँस्नुहुन्छ।
जसको त्यसैमा काड पस्छ कथा यो नय होइन मान्छेलाई मान्छे डस्छ अमुलो पाउ जसको त्यसैमा काड पस्छ कथा यो नय होइन मान्छेलाई मान्छे डस्छ कुन सत्य कुन हो झुटा कसले भन्न सक्छ सबै छन् छत्मा भेषमा कसले कसलाई चिन्छ विपदको बेला भन को हुन्छ कसको साथी एक दिन त प्रहर हुन्छ ढल्नु पर्छ छाती
विपदको बेला को हुन्छ कसको साथी एक दिन त प्रहार हुन्छ ढाल हुनु पर्छ छाती रुवासी हुनुभन्दा निष्ठुर हुनु जाति हामीलाई तिमीले यो दिएनौ हामीलाई तिमीले यो गरेनौ भनेर हाम्रा नेताहरू अब प्रधानमन्त्री हुने दौड़मा त्यहाँ नजाउन् जहाँबाट हामीलाई त्यो अपमान बेला बेलामा हुने गर्छ कमलो पाउमा नै काँडाले डस्छ मान्छेकै त कथा हो मान्छेले नै मान्छेलाई डस्छ अम्बर गुरूङ भन्दै थिए नेपाललाई भारतका प्रधानमन्त्री राजीव गान्धीले नाकाबन्दी गरेको बेला बनेको एउटा गीतमा त्यति बेला नारायण गोपाल नातिगाजी शिवशंकर अम्बर गुरूङ फतेमान कमला श्रेष्ठ सबै सिमाना सिमानामा गएर गीत गाउन नेपाललाई जगाएका थिए त्यति बेला जागेको नेपाल त्यति बेला जगाइएको नेपालले त्यति बेलाका प्रधानमन्त्री मरिचमान सिंहलाई पनि हिम्मत दिएको हुनुपर्थ्यो सायद त्यति बेलाका नेताले कलाकारको महत्व वा बानी पुत्र बानी पुत्रीको सुरको महत्व बुझेका थिए कहिले काहीँ त हुन्छ यस्तो पनि धेरै सम्मान दिए जस्तो लाग्छ तपाईंलाई पाहुना बराएर बोलाउँछ तर सधैँ सम्मान दिन जान्दैन छिमेकीले कहिलेकाहीँ यदि इण्डियन आइडलमा प्रथम भएकै कारणले सबैलाई मञ्चमा बोलाइन्छ त्यहाँ टेलिभिजनमा भने त्यही दार्जीलिङको प्रशान्त तामाङलाई किन बोलाइँदैन साँच्चै तपाईँलाई त्यसरी नै उचालेर भारतले त्यहाँ पुर्याएको हो भने एकपटक बिउजनुहोस् तपाईँहरू यो भारत त्यस्तो मुलुक हो जो तपाईँलाई जहाँ पनि पुर्याउने बाचा गर्न सक्छ हाम्रा तेन्जिङ नोर्के शेर्पालाई उनले किनेका होइनन् जसका निम्ति हामीले गीत गायौं गीत बनायौं त्यहीको हुनलाई वा त्यहीको बन्नलाई तपाईँ कहिलेकाहीँ जनगण मन गाउन तयार हुनुपर्छ प्रशान्त तामाङ र उदित नारायण झाको फरक त्यहीँबाट देखिन्छ र नेपालको अहित चाहने हरेक सन्दर्भमा पनि ती चाहे वल्लभ भाइ पटेल हुन् जसले हैदराबाद हाउसमा घोषणा गरेका होइनन् र अब नेपाल हामी खान्छौं भनेर त्यही रात उनलाई एक झट्काले लगिन् तिनै राजीव गान्धी होइनन् जसले मेघालयबाट नेपाली खेदिएपछि दिइएको मन्तव्यमा नाकाबन्दी गरेका तिनै राजीव गान्धीलाई श्रीलंकामा गारदले सलाम चढ़ाउने क्रममा एउटा नौसेनाका हवलदारले राइफलको नोलले प्रहार गरे यहाँको चोट त्यहाँ भोगे उनले यो कता कताबाट अप्रत्यक्ष रूपमा यो बेला बेलामा नेपालको एउटा शक्तिले काम गरिरहेको हुन्छ तर तपाईँहरू इण्डियन आइडल पनि बनाउनुहुन्छ र मञ्चमा राख्न पनि सक्नुहुन्न अनि हाम्रा साना साना मान्छेलाई नाराबाजी गर्न लगाउनुहुन्छ यो खेल कहिलेसम्म कतिसम्म प्रश्न हाम्रै निम्ति पनि एउटा गजबको प्रश्न भएको छ तर दावा ग्याल्मोको स्वर मनबहादुर गुरूङको शब्द अशोक राईको संगीतले यो प्रश्नको उत्तर पनि दिन्छ
गीतांगे दाई पहाड़ी गीता
यही बेला हो हामीले देशको माटोलाई माया गर्ने, यही बेला हो हामीले हाम्रो आफ्नो अनुहारलाई चिन्ने, को पराई को आफ्नो यति बेला नै हो जान्ने। गल्ती भएका होलान् लेखिएका कुरामा, संविधानमा, ती सबै सच्याउने अवसर अझै पनि बाँकी छन्। भीमराव आम्बेडकरले कहिल्यै लेखिएको भारतको संविधान 2007 पनि सच्याइँदैछ। 1986 पछि 8 अनुसूचीमा नेपाली भाषालाई अन्तर्भुक्त गरिँदैछ। यति धेरै काम ढिलो भारतले गर्नुहुन्छ भने नेपालले किन गर्नुहुँदैन? त्यसैले त गोपाल प्रसाद रिमालले उही बेला लेखे, यो जन्मदै जगतमा कैयौं प्रहार आए, साम्राज्य दुई हारे, हारे न सान हाम्रो। यो जन्मदै जगतमा कैयौं प्रहार आए, साम्राज्य दुई हारे, हारे न सान हाम्रो। अहिलेका हाम्रा नेताले यही गीतलाई पनि एउटा राष्ट्रिय भावले आत्मसात गर्न सकेको भए तपाईँहरूलाई यति हेप्ने थिएन कसैले। आजको यस कार्यक्रममा भनिएका कुरा, आजको यस कार्यक्रममा गरिएका टिप्पणी मात्र होइन, सड़कमा गुन्जिएका कुराहरूले पनि के बताउँछ भने, अब हरेक नेपाली पेट्रोल बिना पनि हिँड्न तयार छ, अब हरेक नेपाली यही दुःखमा पनि बाँच्न तयार छ, तर संसारमा कुनै पनि त्यस्तो दुःख छैन जुन भोग्न नसकियोस्। हरेक दुःख भोग्न सकिन्छ, यति हो, तपाईँमा संयम र साहस चाहिन्छ, नभए नारायण गोपाल किन यसो भन्थे?
उमारी कपड़ा चलाउनु चरखा काट्नु रुओ मारी कपडा बुन्नु आफ्नै नाचेर गानु मराउनु स्वाभिमानी भई हिँड्नु
नुन दिएर सुन लिनु सुनले ढुकुटी भर्नु सुन भनेको देशको धन हो हेर फिरङ्गीले फसल्याङ फुसलुङ गर्ला. स्वर सम्राट नारायण गोपालको यो गीत उनको हृदयबाट गुन्जिएको हो. यी तीनै स्वर सम्राट नारायण गोपाल हुन् जसलाई 2046 साल जेठ 8 गते प्रज्ञा प्रतिष्ठानको मञ्चमा हिन्दी गीत गाऊ भनेर फरमाइश गर्दा उनले एक वाक्य भनेका थिए, हिन्दी गीत त मरे पनि गाउँदिन. ती थिए हाम्रा नारायण गोपाल. आज हिन्दीमा शपथ ग्रहण गर्न चाहने मान्छे पनि छन् यो मुलुकमा, तर ती नारायण गोपालले प्रज्ञा प्रतिष्ठानको मञ्चबाट हिन्दीमा त मरे पनि गाउँदिन भने. तर त्यही हिन्दुस्तानलाई चीनले हमला गर्दा सन् 1968 सियानचिनको लड़ाईमा जब चीनले इण्डियालाई हरायो त्यति बेला हिन्दीमा कविता लेखेको नेपालीले इण्डियाको साहस बढ़ायो. हिमालय के ललकार कविता लेखेर ती थिए गोपाल सिंह नेपाली. गोपाल सिंह नेपालीले भारतका सेनाको आत्मबल बढ़ाउन हिन्दीमा कविता लेखे हिमालय के ललकार भनेर चीनको बदलामा कविता लेखे. ती गोपाल सिंह नेपालीलाई भारतले के दियो? रिक्सा तानेर जिन्दगी बिताए उनले. अहिले उनको 100 वर्षको जन्मशतीमा बल्ल उनले भारत सरकारले उनको नाममा एउटा सानो राजमार्ग बनाइदियो. ठूलो हृदयको विशाल भारतले एउटा हिन्दुस्तानको सेनाको साहस बढ़ाउने एउटा राष्ट्र कविलाई दिन सक्ने सम्मान 114 किलोमिटरको बाटो मात्र बन्न सक्यो. यदि हामीले साँच्चै नेपाली भएर बाँच्नु छ भने यति नै बेला हो छिमेकीलाई राम्रोसँग चिन्ने. छिमेकीलाई चिन्नुभन्दा पहिला हामीले आफूलाई चिन्नुपर्छ र नेपाली भएर बाँच्न सक्नुपर्छ. प्रकाश श्रेष्ठको स्वरमा यो गीतलाई फेरि आत्मसात गरौं.
बाँच्नु नै छ यदि भने बाचा नेपाली भई बोल्नु नै छ यदि भने बोला नेपाली नै आमाको नै घर यदि गर्ने भयात भएको म नेपाली नै बाचा गर्व साथ हाथी जोड़ने भए जोड़ नेपाललाई आमालाई रो गरेर बेरा आफूलाई पाउने भए नेपाललाई हेर छाती भरी नेपाली भई बाचा हर सास सास मेची काली बाचा माटो पारी पवित्र यो धरतीको बाचा नेपाल यो तातो रगतले बाचा नेपाली हो भने तिमी बोक नेपाललाई को तो धरे कनमा साँच नेपाललाई नेपालकै माया गर माया लाग्छ भने नेपालकै निम्ति मर मर्नु पर्छ भने बाँच्नु नै छ यदि भने
नेपालीको गर्वगाथालाई नरेन्द्र मोदीले तालीले यहाँ भाषणमा सुनाए। भारतका एक सेना प्रमुख जर्ज म्याक्नेसाले भनेको कुरालाई उनले उद्धृत गरे। मृत्युसँग कोही डराउँदैन भन्छ भने कि त्यो पागल हुनुपर्छ कि त्यो गोर्खा हुनुपर्छ। म्याक्नेसाको यो भनाईलाई उनले बारम्बार घोषणा गरे। म्याक्नेसाको एक भनाईले होइन, भारतको कैयौं लड़ाईमा नेपाली मरेका छन् र नेपालीले भारतलाई बचाएका छन्। त्यो चाहे कारगिलको लड़ाईमा ललित सुब्बा होस् वा भारतका अन्य लड़ाईमा चन्द्रवीर गुरूङको कुरा होस्। भारतको राष्ट्रगान जनगण मन बनाउनमा श्रीराम सिंहको कुरा होस् वा स्लम डग मिलिनियरमा एआर रमनले प्रयोग गरिएको गीत दर्शन देव ए भगवान गीतका प्रयोक्ता गीतकार गोपाल सिंह नेपालीको कुरा होस् वा मुम्बईको शिवसेनालाई बचाउने केटी थापाको कुरा होस् वा मुम्बईको प्रहरी प्रमुखमा रहेका ललित दुधराजको कुरा होस् वा भारतका पुलिस इन्स्पेक्टर मधुकर झेण्डेले दुईपटक पक्रेर भागेका चाल स्वराजलाई थुन्न सक्ने नेपाली प्रहरीलाई भारतले कसरी चिन्छ, यो अर्कै कुरा हो। तर यो पहाड़ी मुटुले बनेको यो जिब्रोलाई कहिलेकाहीँ लटपटाउन खोज्दा भारतले धेरै पटक अन्याय सहनु परेको छ। भारतले धेरै पटक आपत पर्दा, चाहे त्यो इन्दिरा गान्धीको हत्या, उनका विश्वासिला सेना प्रमुख सेनाहरूले गरेपछि, चाहे त्यो बेअन्त सिंह र लखन सिंहले उनको हत्या गरेपछि नेपाली सेनाप्रति उनले विश्वास गर्नु परेको छ। को छ भारतको सेनामा पहाड़ चढ़न सक्ने बहादुर सेनाहरू नेपाली सिवाय? यो त बारम्बार भारतले नै भन्दै आएको छ, तर हाम्रो विश्वासलाई कहिले काहीँ दोहा दिँदा चित्त अवश्य दुख्छ, यति मात्रै हो। गोपाल जुनको शब्द संगीत र स्वरमा यो गीत
बनेको छ। पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जल्ने टाकुरामा खेल्ने म झुक्कै नझुक्ने नेपालको छोरो म झुक्ते न झुक्ने नेपालको छोरो।
भोलि सोमबारको 9:15 हामीलाई बिदा दिनुहोस्। भी जा
खोसेको रोटीले मेरो पेट भरिन्न, माघेको धोतीले मेरो लाज छोपिन्न।
कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।